أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون اے لوگو جو ایمان لائے ہو تم پر روزے فرض کیے گئے جیسے کہ تم سے پہلے کے لوگوں پر فرض کیے گئے تھے تاکہ تمہارے اندر تقویٰ پیدا ہو. آج کی ہماری گفتگو کا موضوع رمضان اور انفاق ہے. رمضان یا روزے اور انفاق میں بڑی مناسبتیں اور بڑی موافقتیں ہیں, ان کا آپسی بڑا گہرا تعلق ہے, کیونکہ یہ دونوں عبادتیں پچھلی امت پر بھی فرض کی گئی ہیں اور ان کی حیثیت خدا اور بندے کے تعلق کی بنیاد پر بڑی اہم ہو جاتی ہے. جیسا کہ میں نے آپ کے سامنے ابھی آیت پڑھی کہ لوگوں تم پر روزے فرض کیے گئے جیسا کہ تم سے پہلے کے لوگوں پر فرض کیے گئے تھے. دو باتیں بڑی اہم ہیں. نمبر ایک, تم سے پہلے کے لوگوں پر, اور نمبر دو, تاکہ تمہارے اندر تقویٰ پیدا ہو. اب آپ دیکھیں, تم سے پہلے کے لوگوں پر, قرآن کریم میں ایک جگہ ہے ہم نے انبیاء کو اپنی طرف سے پیشوا بنایا, ان کو قیادت دی. وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين, اور ہم نے ان کو وحی کی کہ وہ نیکی کے کام کریں, نماز قائم کریں, زکاة دیں. تو آپ دیکھیے کہ یہاں بھی کہا گیا ہے کہ نماز کے حکم کے ساتھ ساتھ زکاة کی ادائیگی بھی ان پر لازم قرار دی گئی. جس طرح سے روزے لازم قرار دیے گئے, اسی طرح سے زکوٰۃ ان پر لازم قرار دی گئی. پھر قرآن کریم میں ایک جگہ ہے, نیکی تو یہ ہے کہ اللہ پر ایمان لاؤ, آخرت پر ایمان لاؤ, فرشتوں پر ایمان لاؤ, اور اس کے ساتھ ساتھ وآت المال علی حبہ ذوی القربیٰ والیتامیٰ والمساکین وابن السبیل والسائلین وفی الرقاب وأقام الصلاۃ وآت الزکاۃ, کہ نیکی تو یہ ہے کہ اپنا مال دے رشتہ داروں کو, یتیموں کو, مسکینوں کو, اور اسی کے ساتھ ساتھ مانگنے والوں کو, یہی کہ گردن چھڑانے کے لیے. اور پھر کہا گیا کہ نیکی یہ ہے کہ نماز قائم کرے اور زکوٰۃ دے. اس کے بعد جو الفاظ آتے ہیں وہ یہ ہیں کہ یہی وہ لوگ ہیں جنہوں نے اپنے آپ کو اور اپنے وعدے کو سچا کر دکھایا, اور اولئک هم المتقون, وہی لوگ متقی ہیں. آپ دیکھیں یہاں بھی تقویٰ, وہ تقویٰ کا لفظ آ گیا پھر اس کے ساتھ. یعنی یہ کہ جس طرح سے روزے کی بنیادی جو صفت ہے وہ ہے تقویٰ پیدا کرنا, اسی طرح سے انفاق اور زکوٰۃ کی جو بنیادی اہمیت ہے وہ اس وجہ سے کہ اس کی وجہ سے تقویٰ پیدا ہوتا ہے. اصل میں تقویٰ انسان کی بنیاد ہے, اللہ کا خوف, اللہ کی خشیت, اسی کے لیے تو انسان پیدا کیا گیا ہے. قدم قدم پہ رکاوٹیں ہیں, قدم قدم پر وسوسے ہیں, اور وہیں انسان کا امتحان یہ ہے کہ جیسے ہی اس کو اندر خوف پیدا ہو وہ فوراً اپنے آپ کو سدھار دے. تقوی کے بارے میں ایک مرتبہ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے عبی ابن کعب سے پوچھا, حضرت عبی ابن کعب بڑے ہی جلیل القدر صحابی ہیں, قرآن فہمی کی سلسلے میں ان کی مثالیں دی جاتی ہیں. حضرت عمر خود بڑے, بہت بڑے قرآن فہمی کے ماہر تھے. ام المومنین حضرت زینب فرمایا کرتی تھیں کہ قرآن اترتر تو میرے آنگن میں ہے लेकिन उमर की राय से उतरता है। उमर सवाल करते हैं, उमर इस्तफसार करते हैं और अल्लाह की तरफ से अहकाम आते हैं। वही उमर कुरान के इतने बड़े आलिम और कुरान पर इतने बड़े आमिल हजरत उबई इब्ने काब से पूछते हैं कि उबई ये तकवा क्या है। तरबियत का एक अंदाज ये भी हुआ करता है। हजरत उबई इब्ने काब मुखातब करते हुए कहते हैं, ए अमीरुल मोमिनीन, कभी खारदार झाड़ियों से गुजर हुआ है, कभी कांटों के रास्तों से आपका गुजर हुआ है, तो आप कैसे गुजरते हैं, वहां से कैसे निकलते हैं, रास्ता कैसे पार करते हैं? कहा, मैं कांटों से अपने आप को बचाते हुए, दामन को समेटते हुए आगे बढ़ता चला जाता हूं और रास्ता हमवार होता चला जाता है और मंजिल पर पहुंच जाता हूं। कहा, अमीरुल मोमिनीन, यही तकवा है। इस जमीन पर कदम कदम पर इब्तिला और आजमाइश, हर हर मोड़ पर तरह तरह की तकालीफ और दुनिया मुख्तलिफ रंग और रूप लेकर आती है, उसमें इंसान के अंदर अल्लाह का खौफ पैदा होता है, तौबा करता है और बचता बचाता हुआ निकलता चला जाता है। यही तो यह है बुनियादी सिफत और यह है बुनियादी नतीजा जो रमजान की बुनियाद पर पैदा किया जाता है। क्योंकि हर इबादत के बारे में कुरान करीम ने अपना एक खास ये उसलूब दिया है और उसमें उसका एक खास मकसद बताया गया है। जैसे कहा गया कि नमाज कायम करो मेरी याद के लिए, या हज के सिलसिले में फरमाया गया कि ताकि अल्लाह की किबरियाई और उसकी अजमत की और उसकी बुजुर्गी का तस्करा हो। तो इस तरह से इन्फाक और रोजे का और रमजान का एक बहुत ही गहरा ताल्लुक है। इसीलिए कुरान करीम में जब सूरह बकरा शुरू होती है तो आप देखते हैं कि अलिफ लाम मीम ज़ालिकल किताब ला रैब फीह हुदल लिलमुत्तकीन, ये हिदायत है, रहनमाई है उन लोगों के लिए जो मुत्तकी हैं, जो तकवे की रास्ता इख्तियार करते हैं। उसके बाद जब मुत्तकीन की सिफत बयान की गई तो कहा गया उसके आगे, मिम्मा रज़क़नाहुम युन्फिकून, हमने जो कुछ भी उनको नवाजा है वो उसमें से खर्च करते हैं। तो आप देखें तकवे के साथ फौरन ये इन्फाक का लफ्ज आ गया। इसी तरह से कुरान करीम में एक जगह है, वसारियो इला मगफिरतिन मिन रब्बिकुम व जन्नतिन अर्दुहा समावात वल अर्द उइद्दत लिलमुत्तकीन, ऐ लोगो बढ़ो, आगे निकलने की कोशिश करो अल्लाह की खुशनूदी और उसकी मगफरत के लिए और उस जन्नत के लिए जिसकी वसतें जमीन और आसमान को मुहित हैं, और खासतौर से जन्नत उइद्दत लिलमुत्तकीन मुत्तकीन के लिए तैयार की गई है। तो आप देखेंगे फिर कहा गया अल्लज़ीन युन्फिकून फिस्सर्राय वद्दर्राय, उसके बाद फौरन आता है मुत्तकीन कौन है, अल्लज़ीन युन्फिकून फिस्सर्राय वद्दर्राय, जो हर हालत में चाहे वो तंगी की हालत हो और चाहे वो खुशहाली का जमाना हो अल्लाह की राह में इन्फाक करते हैं। इसीलिए आप देखें इन्फाक का तस्करा तकरीबन कुरान करीम में 80 जगह आया है, ज़कात का तस्करा 32 जगह आया है और नमाज के साथ ज़कात का जगह जगह तस्करा आया है। इसीलिए इस तकवे की बुनियाद पर एक और मंजिल आती है जिसे हम कहते हैं एहसान की मंजिल, कि आदमी तकवा इख्तियार करता रहता है तो यहां तक कि वो एहसान की मंजिल पे पहुंचता है। और एहसान यह है कि तुम अल्लाह की इस तरह इबादत करो जैसे तुम अल्लाह को देख रहे हो, और उसकी कम से कम सिफत तो यह है कि तुम ये महसूस करो कि अल्लाह तुम्हें देख रहा है। एहसान कहते हैं किसी काम को आइडियल फॉर्म में करना, मिसाली अंदाज में करना और मिसाली मंजिल तक पहुंचना। इसीलिए कुरान करीम में कहा गया, लन तनालुल बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, ए लोगो तुम नेकी की उस मंजिल को नहीं पहुंच सकते जब तक कि इन्फाक न करो उस चीज का जो तुमको बहुत ज्यादा पसंद हो। इसीलिए ایک صحابی کے بارے میں آتا ہے، حضرت طلحہ کے بارے میں آتا ہے، حضرت انس بن مالک اللہ کے نبی صلی اللہ علیہ وسلم کے بہت ہی قریبی شاگردوں میں سے ہیں اور یہ ان کے گھر رہا کرتے تھے۔ ہاں یہی ہیں وہ انس بن مالک جن کو ان کی والدہ گھر لے کر آئیں اور کہا کہ میرا بیٹا ہے، 10 سال کے تھے، یہ آپ کے ہاں رہے گا، آپ کی خدمت کرے گا اور اس کے ساتھ ساتھ آپ سے سیکھے گا بھی۔ تو وہی انس بن مالک کہتے ہیں کہ انصار میں سے حضرت ابو طلحہ بہت مالدار بلکہ سب سے مالدار تھے۔ جب قرآن کریم کی آیت نازل ہوئی کہ لن تنالوا البر، تم اربر نیکی کے اس مقام اور اس نیکی کی اس منزل کو نہیں پہنچ سکتے جب تک کہ تم اپنی محبوب سے محبوب اور عزیز سے عزیز بلکہ عزیز ترین چیز کو اللہ کی راہ میں خرچ نہ کر دو۔ تو یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس پہنچے اور کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم، میرا ایک باغ ہے، بیرہ والا باغ، میں اس کو اللہ کی راہ میں خرچ کرتا ہوں، میں اسے اللہ کی راہ میں لٹاتا ہوں۔ یہ وہ باغ تھا جو مسجد نبوی کے قریب تھا، اللہ کے نبی صلی اللہ علیہ وسلم اس میں جایا کرتے تھے، اس میں پانی پیا کرتے تھے۔ تو کہا ان صحابی نے کہ جو بھلائی خدا کو مطلوب ہے میں اس کو پانا چاہتا ہوں، تو میں اس باغ کو اللہ کی راہ میں دینا چاہتا ہوں۔ آپ نے فرمایا ذالک مال رابح، پھر فرمایا ذالک مال رابح، ارے یہ تو بہت ہی منفعت بخش اور فائدہ مند، اور یہ تو بہت ہی منفعت بخش تمہارا مال ہے، اس سے بڑا اور اس سے زیادہ پروفیٹیبل بزنس اور کیا ہو سکتا ہے۔ اور کہا واہ واہ، آپ نے فرمایا واہ ابو طلحہ، یہ تو بہت ہی مال رابح ہے۔ تو یہ آپ دیکھیں کہ یعنی انفاق کا معاملہ یہاں کے رکتا ہے۔ اسی لیے انفاق کے سلسلے میں ایک بات یہ جان لیجیے کہ یہ تذکرہ بعد میں آئے گا کہ اس میں اعتدال اور اس کے اپنے تقاضے الگ ہوتے ہیں۔ بنی اسرائیل کی ایک تمثیل بیان کی جاتی ہے اور حضرت ابو ہریرہ بیان فرماتے ہیں کہ ایک شخص جا رہا تھا، بیابا کے اندر سفر کر رہا تھا، اس نے آسمان سے ایک آواز سنی، آسمان پر آواز یہ سنی کہ پکارا جا رہا ہے کہ جاؤ اور جا کے فنا بستی کو سیراب کر دو اور فلا علاقے کو سیراب کر دو۔ اس نے دیکھا کہ بارش ہوئی اور نالے کے اندر پانی بھر گیا، وہ پانی ایک کھیتی میں جا کر کے پہنچ گیا، اور وہاں دیکھا کہ ایک شخص ہے جو اپنے کھیت کی سینچائی کر رہا ہے۔ یہ وہاں پہنچا، اس نے پوچھا اے بھائی تمہارا نام کیا ہے؟ اس نے بتایا میرا نام یہ ہے۔ کہا اچھا یہی نام میں نے سنا تھا۔ کہا کہ بھائی تم کرتے کیا ہو؟ کہا میں اپنے اس کھیت کا جو مال ہوتا ہے اور اس میں سے جو مجھے حاصل ہوتا ہے 1/3 میں اللہ کی راہ میں صدقہ کر دیتا ہوں، 1/3 میں اپنے اہل و عیال پہ خرچ کرتا ہوں، اور 1/3 میں اسی میں لگا دیتا ہوں۔ تو یہ اللہ کی طرف سے مقبولیت اور قبولیت کی جو ہے یہ ایک بہت بڑی مثال اس سلسلے میں ملتی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں آتا ہے، حضرت ابن عباس رابی ہیں، فرماتے ہیں کان رسول اللہ صلی اللہ علیہ وسلم اذا دخل شہر رمضان اطلق کل اسیر واعطى کل سائل، کہ جب رمضان کا مہینہ آتا تو آپ ہر قیدی کو آزاد کر دیا کرتے تھے اور جو بھی مانگا کرتا تھا اس کو دے دیا کرتے تھے۔ دیکھیں رمضان میں آپ کی انفاق کرنے کی صفت دیکھیے۔ ہر قیدی کو رہا کرنے سے مراد یہ ہے کہ جو قیدی اس لائق ہوتے ہوں گے جن کو رہا کر دیا جائے تو آپ اس موقع پر رہا کر دیا کرتے تھے۔ خذ من اموالهم صدقۃ تطہرهم وتزکیهم بها، ان کے مالوں میں سے صدقہ دو جو ان کے مال کو پاک کرے گی اور اس کے ذریعے ان کی سیرت کو آراستہ کرے گی۔ دو الفاظ ہیں، تطہیر اور تزکیہ، برائیوں سے پاکی اور فضائل سے آراستہ کرنا۔ یہ تزکیہ کا جو لفظ ہے نا، اسی سے زکات کا لفظ نکلا ہے، سنوارنا، نکھارنا، اور تطہیر صاف کرنا۔ یہ گویا کہ یہ سمجھیے وہی صفت جو تقوی والی صفت ہے وہ یہاں پیدا ہو رہی ہے۔ آپ دیکھیں کہ صوم ایک لفظ ہے، صوم کے معنی آتے ہیں रुक जाना, खाने से रुक जाना। इसलिए अरबों के बारे में आता है कि वो जब अपने घोड़ों को बुरे वक्त के लिए, क्योंकि सहरा का सफर हुआ करता था और उसमें कई कई दिन फाके से रहने की नौबत आ जाया करती थी, तो वो बाकायदा ऐसे मौके के लिए अपने घोड़ों को और जंगों के लिए अपने घोड़ों को फाके से रखा करते थे। तो कहा करते सामल फर्स कि घोड़े ने रोजा रखा। तो गोया के सामा के माने आते हैं रुकना, और जकात के माने आते हैं पाकी और सफाई। जका यस्कु के माने आते हैं, और जकी या यस्का दोनों, यानी बाप नसरा से भी और बाप समिया से भी, इसके माने आते हैं बढ़ना। एक देखें जकात के माने आते हैं बढ़ना, नशोदनुमा पाना, और इसी लफ्ज तस्किया जक्का युजक्की, इसके माने आते हैं पाक करना और साफ करना और आरास्ता करना। यानी गोया कि जकात दे के आदमी एक तो अपने माल को बढ़ाता है और उस अपने माल को प्योरीफाई करता है, उसको साफ करता है, उसके अंदर से मैल और कुचैल निकालता है। इसलिए कहा गया ना, खुद बिन अम्वालिहिम सदका, उनके मालों में से सदका दे दो जो उनके माल को साफ करेगा और उसकी तथहीर करेगा, उसको साफ और पाक करेगा और उसको बढ़ाएगा भी। वह तो जक्कीहिम एक लम्ब यहां आएगा, माने कि उसका जो है माल जो है उसका वो उसमें बढ़ोतरी पैदा होगी, उसमें निखार पैदा होगा। तो जकात के माने ये हुए, उसके मुकाबले में एक लफ्ज आता है सदका। सदका यज़दूक़ों के माने आते हैं सच्चा होना, और उसी से सदका निकला है। यानी गोया कि इंसान अल्लाह की राह में इन्फाक करके अपने ईमान की सच्चाई फराहम करता है, अपने आप को सादिक़ होना साबित करता है कि साहब मेरे सदके से मुराद ये नहीं कि जो सच्चाई, जो खलूस और जो इखलास और जो सदाकत उसके ईमान के अंदर मौजूद है, गोया कि वो चीज जो है जाहिर कर रहा है। एक लफ्ज आता है खैरात। खैरात किसे कहते हैं? खैर के माने आते हैं भलाई। तो गोया कि खैरात इसलिए कहा गया कि ये जो सदके का काम है और इन्फाक का काम, ये भलाई का काम है। और एक लफ्ज आता है इन्फाक, जिसका तذکرہ हो रहा है। इन्फाक, अनफक का यूनफक का माने खर्च करने, ये नफक से बना है। नफक ऐसी सुरंग को कहते हैं जिसमें एक रास्ते से दाखिल हुआ जाए और दूसरे रास्ते से निकला जाए। इसीलिए नफक ऐसे सुराख को भी कहते हैं, यानी कि चूहे का वो सुराख जिसमें से निकलता भी है और दाखिल भी होता है। तो गोया कि इन्फाक के अंदर जो खूबी है वो ये कि इंसान के पास अल्लाह माल दे तो वो एक हाथ से आता जाए और दूसरे हाथ से वो चला जाए। और अल्लाह के नबी सल्लम की यही सिफत थी, आपके पास कभी माल जमा नहीं हुआ करता था, आपके जलील कदर सहाबा के पास कभी माल जमा नहीं हुआ करता। लेकिन ये एक मिसाली चीज, आइडियल चीज, ये तो एक आइडियल चीज है। इसके सिलसिले में मैं आपको आगे बताऊंगा कि उसमें प्रैक्टिकेबल चीज क्या है। इसीलिए इन्फाक जो है इसी लफ्ज से, जो है इसी रूट से मुनाफिक भी बना है। मुनाफिक के जो ईमान में और इस्लाम में एक रास्ते से दाखिल होता है और दूसरे रास्ते से निकल जाता है, ये मुनाफिक की सिफत है। तो इन्फाक के माने यानी माल की वो खूबी के माल एक रास्ते से आए और दूसरे रास्ते से निकल जाए, यह है इन्फाक। इसी तरह से रोजा और इन्फाक में, या एक रमजान और इन्फाक की मुनासिबत आप देखिए, रोजा असल में बंदे और खुदा के ताल्लुक को मुस्तहकम करता है, बंदे और खुदा के ताल्लुक को, और इन्फाक या जकात बंदे और बंदे के ताल्लुक को। जब इन्फाक आप करते हैं तो किसके लिए करते हैं? इंसानों के लिए करते हैं ना। जब इंसानों के लिए करते, तो ये गोया कि वो उसमें हुकूक लिबाद और ताल्लुक बिल्लाह, और यहां हुकूक लिबाद और ताल्लुक बिलिबाद का पहले नंबर उभर के सामने आता है। इसी तरह से रोजे के अंदर, ये जो आपने वो खुतबा सुना होगा, अल्लाह के रसूल ने फरमाया कि रमजान मुआसात का महीना है, गमखारी का महीना है। तो गोया के इंसान जब इन्फाक करता है तो गमखारी की अमली शक्ल फराहम करता है कि मैं अपने भाई के साथ हूं और मैं उसकी अल्लाह की राह में खर्च करके मैं अपने भाई को दे रहा हूं। तो मुआसात की वो एक अमली शक्ल और उसकी एक प्रैक्टिकल शक्ल हो गई। इसी तरह से रमजान सब्र का महीना है। अल्लाह के रसूल ने फरमाया कि रमजान जो है सब्र का महीना है। तो इन्फाक करना बड़ी सब्र की सिफत का तकाजा करता है। आदमी जब देता है तो आसानी से नहीं देता। फिर ये देखें कि रमजान शुक्र का महीना है। हम शुक्र अदा करते हैं कि अल्लाह ने हमें हिदायत दी, लितुकब्बिरुल्लाह अला मा हदाकुम, कुरान करीम नाज़िल हुआ, इसका शुक्र हम अदा करते हैं। और इसी शुक्र की बुनियाद पे हम मजीद शुक्र के लिए عید الفطر میں خوشیاں مناتے ہیں، یہ بھی اسی کی خوشی ہے. تو اور یہ جو انسان جب اللہ کی راہ میں انفاق کرتا ہے تو یہ شکر کی ایک عملی شکل ہوتی ہے کہ اللہ نے مجھے نوازا ہے، اللہ نے مجھے دیا ہے، تو یہ اللہ کی راہ میں دے رہا ہوں، یہ شکر کی صفت پیدا ہو رہی ہے. اسی طرح سے آپ یہ دیکھیے مناسبت کہ رمضان کا روزے کا بھی ایک خاص حکم ہے اور ایک عام حکم ہے. خاص حکم کیا ہے؟ یہ ہے کہ رمضان کے روزے رکھو، اور عام حکم یہ ہے نفل روزے رکھو، بار بار روزے رکھو. اسی طرح سے انفاق کا بھی ایک عام حکم ہے اور ایک خاص حکم. خاص حکم جو ہے زکوٰۃ، اور عام حکم نفلی صدقات، انفاق، خیرات. اسی طرح سے رمضان، روزے اور انفاق میں ایک مناسبت آپ ذرا یہ دیکھیے کہ اس وہ بھی ایک محدود، اس میں بھی ایک متعیدہ مدت ہے کہ رمضان کے روزے خاص مدت کے لیے ایامہ معدودات کا لفظہ ہے. اسی طرح سے زکوٰۃ کے لیے بھی حوضان حوض کہ ایک سال گزر جائے تو زکوٰۃ جو ہے فرض ہو جاتی ہے. پھر آپ دیکھیں کہ یہ جیسے میں نے پہلے کہا تھا کہ تمام انبیاء پر یہ فرض رہی ہے، اور خاص بات آپ جانتے ہیں کہ جب ہم تذکرہ پڑھتے ہیں دیگر انبیاء کا، اور جب ہم آسمانی کتابوں کا کچھ حصہ دیکھتے ہیں جس میں جو کچھ باقی رکھا ہے، تو یہودی جو روزہ رکھتے ہیں آج بھی یوم کپور، تو اس سے پہلے انفاق کرتے ہیں وہ، اور اس میں بھی انفاق کرتے ہیں وہ، خرچ کرتے ہیں وہ. تو خاص تعلق ہے روزے کا اور انفاق کا، خاص تعلق ہے. پھر ایک بات بڑی اہم دیکھیے، یہ بڑی اہم مناسبت ہے کہ روزے کے بعد یعنی رمضان کے بعد فوراً حج کے ایام شروع ہو جاتے ہیں. جیسے ہی رمضان ختم ہوا، شوال کا مہینہ جو ہے وہ رمضان کا حج کا مہینہ ہے، اس کے بعد آپ نکل جائیں حج کے لیے، جا کے جو عمرہ کریں اور جو کچھ بھی کریں، یعنی حج کے ایام شروع ہو گئے وہ. اسی طرح سے یہ سمجھیے گویا کہ حج کا مطلب کیا ہے؟ حج ہے بدنی اور مالی عبادت، اور انفاق کیا ہے؟ یہ مالی عبادت ہے. تو گویا کہ رمضان کے اختتام کے فوراً بعد وہ انفاق کی وہ صفت جو حج میں آئیڈیل فارم ہے وہ شروع ہو جاتی ہے. پھر آپ دیکھیں لے تو کبر اللہ علی ما ہداکم، قرآن کریم ہے لے تو کبر اللہ علی ما ہداکم، خاص طور سے رمضان کے لیے کہا گیا کہ اے لوگو، تاکہ تم اللہ کی تکبیر بیان کرو، اللہ کی کو بڑا جانو کہ اس نے تمہیں ہدایت دیے. اور کہا گیا کہ اور حج کے لیے کہا گیا ہے لے تو کبر اللہ علی ما رزقکم من بہیمت الانعام، اللہ نے جو تم کو چوپائے دیے ہیں اس کی بنیاد پر تم اللہ کی تکبیر بیان کرو. تو دیکھیں وہاں پر انفاق کا پہلو ہے، علی ما رزقکم من بہیمت الانعام، جو چوپائی قربانی جو ہوتی ہے گویا کہ یہ ایک مالی عبادت کی ایک بہت بڑی شکل ہوتی ہے. تو یہ پہلو بھی اس میں بڑا نمایاں ہے. اسی کے ساتھ ساتھ اس میں ایک پہلو اعتدال کا بھی ہے. اعتدال کا پہلو یہ ہے کہ اللہ کے رسول نے فرمایا تھا کہ لوگوں، ایک صحابی نے فرمایا، وہ کہا کرتے تھے کہ صاحب میں ہمیشہ روزہ رکھوں گا، میں ہمیشہ عبادت کروں گا، میں ہمیشہ یہ کروں گا. تو فرمایا کہ اما واللہ انی لاخشاکم اللہ واتقاکم اللہ، اے لوگو میں تم میں سب سے زیادہ اللہ کا خوف کھانے والا ہوں، اور تم سب میں سب سے زیادہ میں اللہ سے ڈرنے والا ہوں، لیکن میں روزے رکھتا ہوں اور روزے چھوڑ بھی دیا کرتا ہوں، میں شادی بھی کرتا ہوں اور یہ میری سنت ہے. فمن رغب عن سنتی فلیس منی، اب دیکھیں کہ جو میری سنت سے اعراض کرے گا وہ مجھ میں سے نہیں ہوگا. یہ اعتدال کا پہلو بتایا گیا ہے، یعنی یہ کہ آپ مکمل طور پر روزے رکھتے رہیں، اس کو منع کیا گیا ہے. بلکہ فرمایا کہ صوم داؤد رکھو، کہ ایک دن روزہ رکھا کرتے تھے اور ایک دن افطار کیا کرتے تھے. اسی طرح سے جہاں انفاق کے بارے میں یہ آتا ہے کہ آدمی خرچ کرتا رہے، وہاں آپ نے باقاعدہ صحابہ کو فرمایا کہ الثلث والثلث کثیر، ون تھرڈ دے دو اور ون تھرڈ بہت ہوا کرتا ہے. بلکہ قرآن کریم میں ہے کہ جو اللہ کی راہ میں خرچ کرتے ہیں، والذین اذا انفقوا لم یسرفوا ولم یقتروا وکان بین ذلک قواما، نہ بہت زیادہ فضول خرچی کرتے ہیں اور نہ بالکل تنگی کرتے ہیں، بلکہ اس کے درمیان اعتدال کی راہ اختیار کرتے ہیں. تو دونوں میں آپ دیکھیں اعتدال کا پہلو نمایاں ہو گیا. اسی کے ساتھ آپ دیکھیں کہ اس میں مناسبت آپ دیکھیں کہ صدقے کے سلسلے میں بھی یہ کہا گیا ہے کہ جو صدقہ ہے، ایک تو ہے زکوٰۃ. زکوٰۃ میں یہ ہے کہ انسان دکھا کر کے دے، ताकि लोगों को इंकरेजमेंट हो, उसमें दिखाने के मैं मुराद नामोनमूद ना हो मकसूद। और सदकात के बारे में बताया ही जाता है, बहुत से बुजुर्गों का कौल है कि सदकात छुपा के दी जाए ताकि इख्फा का जो पहलू है छुपाने का और पोशीदगी का, उससे तकवे की सिफत पैदा हो, खुलूस और इखलास की सिफत पैदा हो, नियत के अंदर इखलास पैदा हो। इसी तरह से नमाज के बारे में आता है कि नमाजें जो फर्ज हैं वो तो आदमी दिखा के पढ़े, लेकिन नवाफिल खास तौर से तहज्जुद, तहज्जुद में जितना इख्फा होगा, तहज्जुद में जितना पोशीदा रहने का पहलू होगा, बल्कि उसका आइडियल पहलू यह है कि लोगों को पता ना हो, ताकि इंसान के अंदर जो उसके अंदर नियत की जो पाकीजगी है वो अपने मेराज और कमाल को पहुंच जाए। यही हाल सदकात का है। सदकात आदमी कुरान करीम में आता है कि इन तुब्दु सदकात फनईम हिया, अगर तुम सदकात को दिखा दो तो ये भी अच्छा है, और अगर तुम छुपाओ जाली का खैर तो ये बेहतर है, ये बताया गया। लेकिन इसी तरह से यह आता है कि तुम जब सदका दो, खर्च करो, तो दाएं हाथ से अगर दो तो बाएं हाथ को खबर ना हो। इस तरह से आप देखें कि यह पहलू बड़ा नुमाया होकर सामने आता है। उसके बाद आप देखें इसमें जो एक पहलू है वो ये कि यह बताया गया कुरान करीम में, बल्कि हदीस आप देखें इस सिलसिले में कुरान करीम का, मैं पहले अल्फाज आते हैं कि मिनल आराब रिजादुन व मिनल आराब मन यत्तखिज़ु मा युन्फिकु मगरमा, कि ये निफाक की और मुनाफिक की सिफत बयान की गई है कि जब वो खर्च करता है तो उस पर बोझ होता है वो। इसी तरह से हदीस में आता है कि जो रोजा रखे और लायानी बातों से परहेज न करे, फलैस लिल्लाह हाजतुन अय्यदा तामहू व शराबा, अपने खाने और पीने को छोड़ दे, अल्लाह को कोई हाजत नहीं। फिर फरमाया कि अनफिको तय्यबात मा कसबतुम, ऐ लोगों जो पाकीजा से पाकीजा चीजें हैं वो अल्लाह की राह में खर्च करो, हराम माल नहीं खर्च कर सकते बल्कि पाकीजा से पाकीजा। इसीलिए कहा गया लन तनालु बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, जो बात आई थी पहले उससे पहले आई थी। फिर इन दोनों में आप देखें इसकी इज्तिमाई और कानूनी हैसियत है, ज़कात की भी इज्तिमाई और कानूनी हैसियत है और इन्फाक की भी, और इसी तरह से रमजान की भी इज्तिमाई और कानूनी हैसियत है, यानी यह हुकूमत की जिम्मेदारी है। कुरान करीम आता है ना कि अगर हमने उनको इख्तदार दिया तो नमाज कायम करेंगे और ये कि ज़कात देंगे और ये तमाम काम करेंगे, तो हुकूमत की जिम्मेदारी है कि बाकायदा रमजान का भी और रोजे का भी वो एक बाकायदा सिस्टम कायम करें। फिर आप देखें दोनों में छोड़ने का पहलू है, आदमी जब रोजा रखता है तो वो खाने और पीने से अपने आप को बचाता है, जिनसे ख्वाहिशात से अपने आप को रोकता है, गोया कि ये एक तरह से छोड़ने का पहलू। इसी तरह से जब इन्फाक करता है तो वो भी अपने माल को छोड़ता है, ये पहलू उभर रहा है इसमें दोनों के अंदर। फिर जैसा बात आई कि तकवा और तकबीर, तस्किया और तथीर, रोजे में तकवा और तकबीर का लफ्ज आया है कुरान करीम में, और इन्फाक में तस्किया और तथीर, जो कि आमतौर से एक तरह से हम माने अल्फाज हैं। रोजे की मुनासिबत मुलाहजा कीजिए, हजरत अब्दुल्लाह इब्न अब्बास इसके राबी हैं, कौल काना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अजबत अन्नास व काना अजबत मा यकून फी रमदान हिना यलकाहु जिब्रील व काना यलकाहु फी कुल्ली लैलती मिन रमदान फयुदारिसुहुल कुरान फर रसूल सल्लम अजबत बिल खैर मिन रईहिल मुरसला। फरमाते हैं कि अल्लाह के रसूल सल्लम बहुत ज्यादा सखी थे और आपकी सखावत की रमजान में तो कोई हद ही नहीं होती थी, जबकि जिब्रील आपसे मिला करते थे और रोज मिला करते थे और मिलकर के कुरान पढ़ा करते थे। युदारिसहू का लफ्ज आता है मुदारसा, मुफाला का सेगा, यानी दोनों मिलकर कुरान का दौरा किया करते थे। फिर फरमाया अजबत बिल खैर मिन रीहिल मुरसला, कि आपकी सखावत बारिश लाने वाली हवा से भी बढ़ जाती थी। बारिश लाने वाली जो हवा होती है कितनी ठंडी होती है, कितनी प्यारी होती है, कितनी तेज होती है। ये हाल आपकी सखावत और फयाजी और अल्लाह की राह में इन्फाक का था। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में वो हदीस पहले आई थी कि आप हर साइल को कुछ ना कुछ दिया करते थे और कैदी के लिए आसानी पैदा किया करते थे। इसीलिए ये अल्फाज आते हैं कि बेहतरीन सदका वो है अस सदका फी रमदान, जो सदका रमजान में दिया जाए। پھر یہ الفاظ دیکھیے فرمایا گیا ہے کہ لکل شئن زکا و زکات الجسد الصوم، ہر چیز کی ایک زکات ہے اور جسم کی زکات روزہ ہے. جسم کی زکات روزہ، جسم کی زکات انفاق، جسم کی زکات مال کا انفاق. اسی لیے کہا جاتا ہے کہ یہ تمام چیزیں ایسی ہیں جو اسلامی حکومت کی ذمہ داری ہیں. اگر زکات کوئی نہیں دے گا، انفاق کوئی نہیں کرے گا جو ضروری انفاق ہے، اور روزہ کوئی نہیں رکھے گا، تو حکومت اسے تادیبی کارروائی کرے گی. اس لیے ان دونوں کے اندر روحانی، اخلاقی، سیاسی، سماجی اور اجتماعی پہلو ابھرتے ہیں. زکات اور انفاق کا اتنا آئیڈیل نظام ہے کہ پروفیسر آرنلڈ نے کہا ہے، پروفیسر آرنلڈ، اس کا کہنا ہے کہ یہ نظام، زکات کا یہ نظام، انما المؤمنون اخوہ کی یاد دہانی کرتا ہے کہ مسلمان کے اندر برادرہڈ ہے. ایک غیر مسلم کے تاثرات ہیں، اس نظام نے وہ دیوار گرا دی جو معاشرے کے مختلف افراد کے درمیان حائل تھی، اور یہ ثابت کر دیا کہ اسلام میں باہمی منافرت نہیں ہوتی بلکہ باہمی اخوت اور بھائی چارگی ہوتی. ایک بہت ہی مشہور مستشرق اور انٹیلیجنٹ ہے، ماسی نیون، وہ کہتا ہے کہ زکات کے نظام نے بورجوائی، جو کیپٹلزم ہے، اور بالشیوک کمیونزم ہے، اس کے نظریات کے درمیان اس نے ایک اعتدال کا نقطہ ظاہر کر دیا کہ بنیادی چیز جو ہے توازن یہاں پیدا ہو گیا ہے، دو ایکسٹریم، دو انتہائیں، اور اس میں یہ توسط اور اعتدال اور یہ بیلنس پیدا کر دیا ہے. کہاں ایک ایکسٹریم پہ جا رہا ہے سرمایہ دار نظام، اور کہاں دوسری انتہا پہ جا رہا ہے سوشلزم، اجتماعی یا کمیونزم کا نظام. لیکن اس کی بنیاد میں جو پیچ کا نظام ہے، جو نیچرل ہے، یہ ہے زکات کا نظام. اس لیے انفاق اور زکات سے قرآن کریم میں جاتا نا، کیلا یکونا دولا بین الاغنیاء منکم، تاکہ یہ جو دولت ہے تمہارے اغنیاء کے درمیان ہی نہ رہ جائے. اس سے مال سرکولیٹ ہوتا ہے، سب کے پاس پہنچتا ہے، اور اس سے معیشت ہموار ہوتی ہے. جب مال سرکولیٹ ہوگا، کیپٹل جو ہے وہ بازار میں آئے گا، تو ظاہر ہے اس سے معیشت اور تجارت کے اندر ترقی اور ارتقا ہوگا. اس لیے زکات کے معنی بھی آتے ہیں، ترقی اور ارتقا اور تطہیر اور تزکیہ. پھر سوسائٹی کے کم نصیب افراد اس سے جب مستفید ہوں گے، ہمارے اخلاق اور ہماری دانشمندی کا امتحان ہوگا، اخلاقی قوت کی آزمائش اس سے پیدا ہوتی ہے، اور سرنڈر کرنے اور سبمیشن کا یہ ایک بہت ہی بنیادی نمونہ ہے. مالی قربانی کی جانچ پیدا ہوگی، یہ دیکھنا پڑے گا کہ واقعی ہماری جیب کس حد تک مسلمان ہے، ہماری جیب کس حد تک ایمان کا پہلو اپنے اندر رکھتی ہے. جب نکالیں گے، اور اسی لیے کہا جاتا ہے کہ جب نکالو تو لگے محسوس ہو کہ نکالا ہے کچھ، یہ بھی نہیں ہے. اس لیے بلکہ کہ بہترین صدقہ وہ ہے کہ جب تم نکالو تو تمہیں محسوس ہو کہ تمہارا کچھ نکلا ہے، بلکہ تمہیں اس کی ضرورت بھی ہو. یہاں تک الفاظ آتے ہیں حدیث میں کہ بہترین صدقہ تو وہ ہے کہ جب نکلے تو اس وقت اس کو اس کی ضرورت تھی، اور اسے اس کی پیاس تھی، اور اس کو اس کی طلب تھی، اور نکلتے ہوئے اسے محسوس ہو رہا تھا کچھ نکل رہا ہے. اس میں وہی تو بات ہے، آزمائش تو یہی ہے کہ آدمی اللہ کے حکم کے آگے اپنے آپ کو سرنڈر کر دیتا ہے. نیند آ رہی ہوتی ہے، بڑی میٹھی اور پیاری نیند، اور اس میں اللہ کے لیے پہنچتا ہے اور نماز قائم کرتا ہے. وہی چیز ہے، مال کی کسے محبت نہیں ہوتی، لیکن اس میں ہوتا کیا ہے کہ اس کی وجہ سے انسان کے اندر ایثار. قرآن کریم میں الفاظ ہے کہ وَمَن يُوقَ شُحَّ نَفْسِهِ، کہ جو اپنے دل کی تنگی سے اپنے آپ کو بچا لے جائے تو وہی تو اصل میں مومن ہے. صحابہ کی یہی مثال دی گئی تھی. تو یہی ایک بنیادی انفاق کی خوبی. اس طرح سے انسان کے اندر سے تنگ دلی دور ہوتی ہے، اور اس لیے الفاظ آتے ہیں کہ وَهُمْ كَارِهُونَ، وہ انفاق جب کرتے ہیں تو وہ یہ نہیں ہوتا کہ ان کے اوپر کوئی بوجھ ہے، یعنی کہ کوئی مارے باندھے اور ایسے امپوزڈ قسم کا ان کو احساس نہیں ہوتا کہ کوئی امپوزیشن ان پر ہو رہی ہے، کوئی بلکہ دل کی تنگ پوری کی پوری خوش دلی کے ساتھ دیتے ہیں. پہلے تو وہ محسوس ہوتا ہے، تقوی اسی کا نام ہے کہ آدمی کو پریشانی تھوڑی ہوتی ہے اور راستے میں کانٹے آتے ہیں، اور ہر نفس میں ہر موقع پر آدمی کے اندر جگہ جگہ پر آدمی کو محبت پیدا ہوتی ہے، لیکن اس کے بعد پھر خوش اسلوبی کے ساتھ دیتا ہے. تو کارہے کا لفظ، جب وہ اس منزل پہ پہنچ جائے تو اس کے اندر کراہت نہ ہو، اس کے اندر یہ نہ ہو کہ میں نے جبر سے کوئی چیز دی ہے، اس وقت پوری دل کے ساتھ دے. یہی جو ہے اخلاص ہوتا ہے. फिर यह कि यह निजाम कोऑपरेटिव सोसाइटी का मॉडल है, ये एक तरह से समझे प्रोविडेंट फंड है और ये पुअर फंड, बल्कि जकात को तो पुअर फंड कहा जाता है। इसीलिए कुरान करीम आता है कि हा अंतुम हाउलाए, ए लोगो तुम ही तो वो हो जिनको हम बुला रहे हैं और ये इजाज दे रहे हैं कि तुम अल्लाह की राह में खर्च करो। आप देखें कितना बड़ा इजाज कि हमने तुमको, बल्कि कहा कुरान करीम में कि मेरी राह में कर्ज हंसना दो, तुम मुझे दो मैं तुमको दूंगा, मुझे कर्ज दे रहे हो तुम, और यहां कह रहा है कि तुम हो तुमको मैं इजाज दे रहा हूं कि तुम अल्लाह की राह में खर्च करो तो मैं तुमको नवाजूंगा, ये इजाज दिया गया है उसके साथ। इसी तरह से आप देखें कि सदका, ये जो मुनासबतें हैं सदका और इन्फाक, इसमें जो सदका फित्र, आप जानते हैं सदका फित्र क्या है जो ईद में आदमी देता है, इसमें दो चीजें आप देखें, एक तो है इफ्तार और एक है सदका फित्र। इफ्तार के बारे में उसकी फजाइल आपको मालूम और हमें मालूम है कि इफ्तार में गोया के जो बुनियादी पहलू होता है वो होता है माली इन्फाक का पहलू, और वो रमजान में है वो चीज। इफ्तार में आदमी का पैसा खर्च होता है ना, इन्फाक, इन्फाक का पहलू उभर आया और कब हुआ, वो रमजान में। और सदका फितर तो आदमी पर वाजिब है, फर्ज है, और वो कब होता है, ईद के दिन, इसलिए ताकि इफ्तार, यानी फितर और इफ्तार एक ही रूट है उनके, और वो इन्फाक से उनका ताल्लुक है और रमजान से उनका ताल्लुक है कि आदमी फितरा देकर के अपने रमजान की तकमील का पहलू फराहम करता है। और वो फितरा क्या है, वो गरीबों और नादारों और परेशान हालों के लिए है ताकि वो भी तुम्हारी खुशियों में शरीक हो सकें और तुम इस तरह से माल की जो मोहब्बत है वो मजीद कम कर सको और मजीद जो है माल को अल्लाह की राह में खर्च कर सको। ये बात भी आप जानते हैं कि चीजों की अहमियत जिस तरह से मकान और जगह की वजह से बढ़ जाती है और उसका फजल बढ़ जाता है, और उसी तरह से उसका वक्त और मकान और इस जमान की वजह से बढ़ जाता है। मिसाल के तौर पर एक मस्जिद में नमाज होगी, एक घर पर नमाज होगी, एक मस्जिद नबवी में नमाज होगी और एक मक्का मुकर्रमा की मस्जिद हराम में नमाज होगी, लाखों का इसका सवाब मिलेगा। तो यह है शर्फ मका, और एक होता है शर्फ जमा के जमाना और वक्त, उस वक्त आदमी कोई काम करेगा तो उसकी अपनी हैसियत होगी। तो रमदान जो है वो एक जमाना है, वो एक ड्यूरेशन है, एक मुद्दत है जिसमें इन्फाक करेगा तो उसकी अहमियत बढ़ जाएगी। इसीलिए आप जानते हैं कि रमदान के बारे में आता है कि रमदान तो मेरा महीना है कि मैं कोई और जो नेकी होती है उसका बदला मैं 700 गुना तक देता हूं, लेकिन रमदान मेरा महीना है, अनाजी भी मैं उसका बदला मैं दूंगा, बल्कि बाद उलमा ने बड़ा अच्छा नुकता उठाया है, वह अनाउजा भी मैं ही उसका बदला हूं। अल्फाज देखें उससे बड़े हैं, मैं अजी भी के मुकाबले में कहा उज्जा भी मैं ही उसका बदला हूं। क्या प्यारी बात कहती है, अल्लाह उसका बदला है। तो आप देखें कि कहा कि रमजान मेरा महीना है, उसमें कोई हिसाब नहीं होगा। तो आप देखें कि इन्फाक के बारे में आता है कि कुरान करीम में जो आता है कि अल्लाह की राह में जिसने इन्फाक किया तो उस गोया के बाली को कहा गया कि उसको गिनो कि एक बाली में जो है 100 दाने होते हैं, इसलिए अल्लाह ताला बढ़ाता, वह युदाफ अल्लाह ताला बढ़ाता जाता है, युदाइफ लिमयशा उसको दोचन करता है। इसीलिए सहाब बिन दिनार कहते हैं और अपने वालिद से रिवायत करते हैं, एक सहाबी हैं और रज़ियल्लाहु तआला अन्हु अपने वालिद से बयान करते हैं कि बेशक, यानी ये हदीस है गोया के, बेशक नमाज रोजा और जिक्र में से हर एक अल्लाह अज़्ज़ा वजल के वास्ते मैं, यानी नमाज रोजा और जिक्र में हर एक अल्लाह अज़्ज़ा वजल के वास्ते में खर्च करने से 700 गुना तक बढ़ जाता है। यानी नमाज पढ़ें, रोजा रखें और अल्लाह का जिक्र करें, तो अगर खर्च करने के साथ साथ ये काम करें ना इन्फाक के साथ साथ, तो ये 700 गुना तक बढ़ जाएगा। नमाज के साथ आप इन्फाक भी करें, इसी तरह से जकात के साथ तो बुनियाद आ ही गई, और रोजे के साथ आप इन्फाक करें तो 700 गुना तक बढ़ जाएगा। लेकिन जरा देखें 700 गुना ये आम हालात में है, लेकिन जब मामला आएगा रमदान का तो कोई हद ही नहीं होगी उसकी। इसीलिए रमजान में आदमी जो देगा, इसीलिए बहुत से लोग जकात रमजान में निकालते हैं, क्योंकि रमजान में उसकी दोचंद होने की, सहचंद होने की, हजारहा चंद होने की कोई उसकी तहदीद नहीं है, कहां से कहां पहुंचती है वो चीज। अल्लाह ताला कहता है कि मेरा महीना है, मैं दूंगा इसका बदला। जहां रमजान के और रोजे के फायदे हो रहे हैं, वहीं इन्फाक के और जकात के और सदकात के फायदे हो रहे हैं। इसीलिए फरमाया गया अल्लाह के रसूल ने फरमाया कि अच्छा एक बात और समझने की है, वो ये कि आदमी चाहता है शॉर्टकट, हर आदमी की ख्वाहिश होती है कि एक शॉर्टकट हो, कोई काम करे तो उससे एकदम जो है बदला मिल जाए। अच्छा, आदमी की शॉर्टकट तो ये होता है कि मैं पैसे, मेरे पास पैसा है और ये पैसा जो है बहुत जल्दी जो है ये जो है कई चंद हो जाए। पैसे की तो बुनियादी एक आदमी चाहता है पैसे से बढ़ता रहे पैसा उसका। तो आप देखें कि इंसान जब इन्फाक करेगा और रमजान में इन्फाक करेगा तो देखें शॉर्टकट का ये पीरियड उसे मिल गया, कहां से कहां पहुंच जाएगा उसका बैंक बैलेंस जो अल्लाह के यहां होगा वो कहां से कहां पहुंच जाएगा। बल्कि ये बैंक बैलेंस अल्लाह के यहां नहीं बल्कि यहां भी, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कसम खाई है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कसम खाई है कि सदका देने से माल कम नहीं होता, सदका देने से माल कम नहीं होता, सदका देने से माल कम नहीं होता, कसम खाई है। बल्कि मैंने कहा कि जकात के माने आते हैं बढ़ोतरी, बढ़ता है माल और उसको माल को पाक भी करता है आदमी। जकात के माने के अंदर खुद निकल ये चीज, सदका अल्लाह के गजब को ठंडा करता और बुरी मौत को दफा करता है। इसलिए फरमाया गया कि जिन पर जकात फर्ज होती है वो जकात नहीं देते तो कयामत के दिन उनका माल एक गंजे और जहरीले सांप की शक्ल में आएगा, वो गर्दन की तोक बन जाएगा, जबड़े को पकड़ेगा और कहेगा मैं हूं तेरा माल, मैं हूं तेरा माल। फरमाया गया कि तुम्हारा माल है क्या, तुम्हारा कुछ भी नहीं है, ये माल तो वही होता है जो तुम खर्च कर देते हो, बाकी तुम्हारे वारिसों का होता है, तुम्हें क्या मिला उससे। फरमाया गया कि लोगों तुमको जो कुछ भी मिलता है वो तुम्हारे गरीबों और परेशान हालों की वजह से मिलता है, ये तो तुम्हें इजाज़ अल्लाह ने दे दिया। कुरान करीम के अल्फाज हैं, यानी हदीस के अल्फाज हैं कि बेदुआफाएकुम, कि तुम्हारे जो कमजोर लोग होते हैं उसकी वजह से तुम्हें दिया जाता है, लेकिन एजाज तुम्हें ही दे दिया कि तुम खर्च कर रहे हो, तुम्हें इस लायक न रखा कि तुम जईफ होते और कमजोर होते तुम पे खर्च करते। फुज़ैल इब्ने याज़ एक बहुत बड़े सूफी बुजुर्ग हैं, वो फरमाया करते हैं कि अल्लाह ताला का मैं शुक्र अदा करता हूं कि अल्लाह ताला ने मुझे उन लोगों बनाया कि जिनसे युसअल सवाल किया जा रहा है और मैं उनमें से नहीं हूं, मिनल्लज़ीना यसअलून, कि जो सवाल कर रहे हैं। अल्लाह ने मुझे उन लोगों में शामिल किया, मुझे ये एजाज बख्शा कि मुझसे लोग मांगते हैं, मेरे पास आते हैं, मैं लोगों को देता हूं, मुझे उन लोगों में शामिल नहीं किया कि जो लोगों से मांगा करते हैं। बात मरता होता है ना, इंसान कहता है कि साहब हमने उसको ये दिया और हमने इसको ये दिया और हम ही को करना पड़ रहा है, ये तो एजाज है आपका रिश्तेदारों, गरीबों, मिस्कीनों, परेशान हालों की वजह से, को आपकी वजह से फायदा पहुंचा तो ये एजाज है आपका, बल्कि ये आपको उनका मिल रहा है ये अलग बात है कि आपको ये अल्लाह ताला ने ये एजाज दे दिया। कि एक सहाबी हैं वो फरमाते हैं कि मैंने ये समझा कि मुझे लोगों पर कुछ फजीलत, उनके पास पैसा था और खुशहाल सहाबी थे, तो वो कहने लगे कि मैंने ये समझा कि शायद ये मुझे मेरी अपनी सलाहियतें और क्वालिटी और कैपेबिलिटी की वजह से मिल रहा है। तो फरमाया गया कि ये तुम्हारी वजह से नहीं मिलता है, ये तुम्हारे कमजोरों की वजह से मिलता है। इसीलिए अल्लाह के रसूल सल्लम ने अपनी साली हजरत असमा बिनते अबी बकर रज़ी अल्लाह ताला अन्हा से फरमाया था, ए असमा बचा बचा के मत रखा करो, गिन गिन के खर्च मत क्या करो, अगर ऐसा करोगी तो अल्लाह ताला भी तुम्हें गिन गिन कर देगा। कुरान करीम आता ना कि जमा मालम वाददा, माल जमा किया और उसको गिनता रहता है। तो ये बहुत ही बुनियादी चीज है कि आदमी इस काम को जब अंजाम दे तो इसमें समझे कि हल तुनसरूना व तुरज़कूना इल्ला बिदुआफाएकुम, कि तुनसरून तुम्हारी मदद की जा रही है। अल्फाज देंगे तुनसरून नस्र, यानी किसी भी मौके पर मदद तो कहीं भी हो सकती है, व तुरज़कून और तुमको रिस्क जा रहा है, बिदुआफाएकुम तुम्हारे दईफों की बुनियाद पर। इसलिए जो आया ना कि रमजान मुआसात का महीना है, तो ये दुआफा जो जरीफ ज़ईफ़ और कमजोर लोग हैं उनके साथ ये मुआसात हो रही है। इस तरह से अल्फाज आते हैं कि अगर इंसान ज़कात देना छोड़ देता है और किसी बस्ती में इन्फाक और ज़कात का सिलसिला खत्म हो जाता है तो वहां कहत नाज़िल होने लगता है। कहा गया है कि अगर जानवर ना हो तो बारिश भी ना हो, जानवरों की वजह से अल्लाह ताला बारिश नाज़िल करता है। और बारिश का और सदक़े और इन्फाक का बड़ा गहरा ताल्लुक है, क्योंकि जब बारिश होती है तो लहलहा उठती है, زمین لہلہا اٹھتی ہے، ہریالی چھا جاتی ہے اور زمین سے رزق کے خزانے ابلتے ہیں۔ پانی تو دنیا ہر چیز کی بنیاد ہے، پانی تو ہر معیشت کی اور ہر چیز کی بنیاد ہے، زندگی کی بنیاد پانی۔ ہم نے ہر زندہ چیز کو پانی سے بنایا۔ وہ جو الفاظ آئے تھے اس سے پہلے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے دینے کی اور سخاوت کی عجیب و غریب حد ہوا کرتی تھی، رمضان میں کہ ٹھنڈی ہوا جو ہوتی ہے، جو بارش لاتی ہے، مبشرم بین یدی برحمتی، قرآن کے الفاظ آتے ہیں نا، تو آپ کی جو انفاق کی خوبی اور صفت تھی اس بارش کی طرح، اس بارش کی ہوا کی طرح تھی۔ اسی لیے روایت میں آتا ہے کہ ایک شخص اللہ کے سامنے حاضر ہوگا اور اس کے پاس کچھ نہ ہوگا، نیکی کا کوئی کام نہ ہوگا، اور وہ پکڑا جائے گا۔ اللہ پوچھے گا میرے لیے تم نے کیا کیا تھا، کچھ نیکی کی تھی؟ بولے اللہ کچھ بھی نہیں کیا، میں نے تو کچھ نہیں کیا، میں تو خالی ہاتھ ہوں۔ کچھ بھی نہیں کیا؟ ہاں کچھ نہیں کیا، میں بالکل خالی ہاتھ ہوں۔ ہاں ایک بات یاد آتی ہے، بہت سوچ کے بولا، ہاں ایک بات یاد آتی ہے کہ اللہ تو نے مجھے اپنے فضل سے نوازا تھا، مجھے خوشحالی اور فارغ البالی دی تھی، میرے پاس غریب اور نادار لوگ آیا کرتے تھے اور میرے پاس خوشحال اور فارغ البال لوگ بھی آیا کرتے تھے اور مجھ سے وہ قرض مانگا کرتے تھے اور وہ لے جایا کرتے تھے، پھر اس کے بعد آتے تھے اور کہا کرتے تھے کہ صاحب ہم سے ادا نہیں ہو رہا، ذرا کچھ مہلت دو۔ تو میں خوشحالوں کو ڈھیل دیا کرتا تھا اور غریبوں کا قرض معاف کر دیا کرتا تھا، اس طرح سے میں آسانیاں پیدا کر دیا کرتا۔ اللہ اس کی یہ بات سنے گا، کہے گا کہ تم آسانیاں پیدا کرتے تھے لوگوں کے لیے، تم راہوں کو ہموار کیا کرتے تھے، ارے میں تو سب سے زیادہ آسانیاں پیدا کرنے والا ہوں، جاؤ اسے جنت میں لے جاؤ، جنتیں اس کا انتظار کر رہی ہیں، جنتیں اس کا استقبال کریں گی۔ اسی لیے آتا ہے کہ آدمی اگر اللہ کی راہ میں ایک کھجور بھی دیتا ہے تو اللہ تعالیٰ اسے اپنے دائیں ہاتھ سے دیتا ہے۔ الفاظ دیکھیے کہ جب وہاں کیا گیا کہ تم کو ہم اعزاز دے رہے ہیں، کہا گیا کہ یہ اعزاز دیکھو کہ اللہ تعالیٰ اسے اپنے دائیں ہاتھ سے لیتا ہے اور پھر دائیں ہاتھ سے لینے کے بعد اس کی پرورش کرتا ہے اللہ تعالیٰ۔ پھر وہ زکات کا پہلو آ گیا، پھر اللہ اس کی پرورش کرتا ہے، اس کی دیکھ بھال کرتا ہے، یہاں تک کہ وہ ایک درخت بن جاتا ہے، بلکہ آ گیا کہ پہاڑ جیسا بن جاتا ہے وہ، جس طرح سے ہم اپنے بکری کے بچوں کی اور بھیڑوں کی اور بچھڑے کی پرورش کرتے ہیں، وہ بڑا ہو جاتا ہے۔ تو کہا کہ اللہ تعالیٰ اسے دائیں ہاتھ سے لیتا ہے اور اس کی پرورش کرتا رہتا ہے، یہاں تک کہ وہ پہاڑ بن جاتا ہے، پہاڑ کے برابر ہو جاتا ہے، اللہ دائیں ہاتھ سے لیتا ہے اس کو۔ فرمایا گیا کہ جو لوگ بخل کرتے ہیں وہ اچھا نہیں کرتے، اس لیے قرآن کریم آیا کہ مغرمہ، جو اپنے پر بوجھ سمجھتے ہیں، فرشتہ دعا کرتا ہے کہ اللہ جو بخیل ہے تو اس کا رزق کم کر دے، تنگ کر دے، اور جو کشادہ دل ہے، جو سخی ہے، اس کے رزق کو بڑھا دے، اور ان کی دعا قبول کی جاتی ہے۔ اسی لیے حضرت عثمان ذی النورین، حضرت عثمان غنی، جن کی صفت ہی غنی ہے، اللہ کی راہ میں خوب خرچ کیا کرتے تھے، ہر موڑ پہ خرچ کیا کرتے تھے، تو اللہ کے نبی نے ان کو ان کے اس انفاق اور اس صدقات کی وجہ سے فرمایا تھا کہ اب عثمان کچھ بھی کر لے اسے کوئی نقصان نہیں ہونے کا، کوئی نقصان اس کو نہیں ہونے کا۔ اسی لیے آپ دیکھیں کہ امت مسلمہ اللہ تعالیٰ نے اس کو بڑے مالدار اور غنیوں سے نوازا ہے۔ صرف اس مڈل ایسٹ میں تقریباً 2 لاکھ ملینر ہیں، اور کتنے ہی یہاں بلینرز ہیں، دنیا کی دولت کی کے دھارے یہاں سے مل رہے ہیں۔ اگر انفاق اور صدقات کی یہ صفت ان کے اندر، ہمارے اندر پیدا ہو جائے تو دنیا غریب، مسلمان تو چھوڑو دنیا غریب نہ ہو۔ یہ جو رمضان کا مہینہ ہے یہ زکات نکالنے کا مہینہ ہے، اس میں آدمی زکات نکالے گا تو اس کے بڑے فائدے ہوں گے، گویا کہ یہ لٹ کر غنی ہونے کا موقع ہے، لٹ کر آپ اللہ کے آگے اپنے آپ کو حوالے کرنے کا موقع ہے۔ وہ جو ابو دہدہ کے بارے میں آتا ہے، ایک آیت ان کے پاس قرآن کی پہنچی کہ لوگو اللہ کی راہ میں قرض دو، ابو دہدہ نے کہا کہ اللہ کے رسول، اللہ ہم سے قرض مانگتا ہے، اللہ تعالیٰ ہم سے قرض مانگتا ہے؟ فرمایا ہاں ابو دہدہ، اللہ تعالیٰ قرض حسنہ مانگتا ہے، अबू दहदा एक नौजवान सहाबी थे, अल्लाह के नबी सल्लम की महफिल में बैठा करते थे और जाहिर है जवानी में इंसान को मियारे ज़िंदगी बढ़ाने की फिक्र हुआ करती है। जवानी में ज़्यादा ज़्यादा पैसे को जमा करने की फिक्र दामनगीर हुआ करती है। वो भी जवान थे, उन्होंने यह आयत सुनी कि अल्लाह ताला कर्ज मांगता है, हाथ बढ़ाते हैं और कहते हैं कि अल्लाह के नबी सल्लम, मेरा जो फना बाग है ना, वो अल्लाह की राह में मैंने कर्ज दे दिया। वो बाग आप देखेंगे, वो बाग सहरा की जिंदगी देखिए, मदीने के नखलिस्तानों का तस्करा देखिए और उनका तसव्वुर कीजिए, बाग की खजूर के बाग की क्या अहमियत होगी। बताया जाता है कि उस बाग में खजूर के कई दरख्त थे, उसमें मीठे पानी का कुआं था और उसी में वो रह भी रहे थे उस वक्त। घर उनके पास बाग और भी था, ये दूसरा बाग था। वहां से निकले और घर पहुंचे, बाग के बाहर खड़े हुए, अंदाज देखिए उनका कितना प्यारा अंदाज और किस कदर वादियाना उनका ये उसलूब और उनकी ये अदा। बाग के बाहर खड़े हैं और बीवी को बताते हैं, ए दादा की मां चली आओ चली आओ चली आओ, ये बाग मैंने अल्लाह की राह में कर्ज दे दिया। जरा देखिए घर की तरबियत का अंदाज कैसा था। अहले खाना के अंदर अल्लाह ताला ने और अल्लाह के रसूल ने और इस सहाबी ने क्या सिफत पैदा की थी। अबू उनकी बीबी उम्मे दादा सामान उठाती जाती हैं और कहती जाती हैं, ए दादा के अबू, खुदा की कसम तुमने खसारे का सौदा नहीं किया। तो दोस्तों, ये इन्फाक का महीना, ये रमजान का महीना, आप जानते हैं कि रमजान में जो रोजा रखते हैं उनके लिए एक बाब है जिसको हम कहते हैं बाब रैयान, जिसमें से रमजान में जो रोजे रखेंगे वो दाखिल होंगे। जन्नत के 8 दरवाजे हैं, एक इन्फाक का दरवाजा है और इसी तरह से रमजान का दरवाजा है। आप देखें मुनासिबत देखें, आप रमजान का दरवाजा, सदके का दरवाजा और बाब रियान जो कि रोजेदारों के लिए है, तो ये दोनों दो दरवाजे तो हम इसमें पार कर सकते हैं। इसीलिए वो जो वाकया आता है कि एक मरतबा हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु अल्लाह के नबी सल्लम की महफिल में बैठे हुए थे, मजलिस में इन्हीं अबवाब का और इन बाबों का तस्करा चल रहा था, जन्नत के इन 8 दरवाजों का जिक्र हो रहा था, तो अबू बकर अल्लाह के नबी से पूछते हैं कि अल्लाह के नबी सल्लम, क्या कयामत के दिन कुछ ऐसे लोग भी होंगे जो इन तमाम 8 के 8 दरवाजों से जन्नत में दाखिल होंगे, जन्नत के दरवाजे उनका इस्तकबाल करेंगे। चला देखें क्या मंजर होगा और क्या समा होगा कि जन्नत के दरवाजे होंगे और जो जिसका मुस्तहिक होगा वो उसमें से दाखिल हो रहा होगा, उसका इस्तकबाल हो रहा होगा। सलामुन अलैकुम तिब्तुम फतखुदूहा खालिदीन, आओ तुम अच्छे रहे, चलो चलो अंदर चलो, हमेशा हमेशा के लिए चलो। तो अबू बकर पूछते हैं कि अल्लाह के रसूल सल्लम, क्या कुछ ऐसे लोग भी होंगे जो इन तमाम दरवाजों से जन्नत में दाखिल होंगे। अल्लाह के नबी सल्लम उनके वालिहाना इश्ताक को देखते हैं और कहते हैं, हां हां अबू बकर, कुछ ऐसे लोग भी होंगे, कुछ ऐसे लोग भी होंगे जो इन तमाम दरवाजों से जन्नत के अंदर दाखिल होंगे। और फरमाते हैं कि अबू बकर, मुझे उम्मीद है कि तुम उन्हीं में से होगे। तो दोस्तों, हम दुआ करते हैं कि अल्लाह ताला हमें इस रमजान को, जो चंद दिनों के बाद, 2-3 दिनों के बाद हम पर साया फगन होने वाला है, हमें ज्यादा से ज्यादा उससे इस्तेफादे की तौफीक अता फरमाए। वाखरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।